मेरे काबिल एहतराम बुजुर्गों, नटखट बच्चों, प्यारी बहनों और भाइयों, मैं हूं आपकी मेजबान इरम इमरान और आप समाप्त फरमा रहे हैं इस वक्त रेडियो वेरितास की उर्दू सर्विस। दोस्तों, हमारी आवाज को दिल से कबूल करने का बहुत बहुत शुक्रिया, हमारे प्रोग्रामों को पसंद करने का बहुत शुक्रिया और जी हाँ, आपके प्यार भरे पैगाम अरसाल करने का भी शुक्रिया। सामईन, आज सोमवार है और आज के प्रोग्राम सुनने से कबल समाप्त फरमा लीजिए हमारे पता जात। दोस्तों, अगर आप हमारे प्रोग्रामों को ऑनलाइन सुनना चाहते हैं तो विजिट कीजिए urdu-veritas-asia.org। और दोस्तों, अगर आप फेसबुक पर हमारे साथ जुड़े हैं तो प्रोग्राम सुनिए और हमारा पेज भी जरूर लाइक कीजिए, जो कि है आरवीए उर्दू सर्विस के नाम से। प्रोग्राम सुनिए और जी हाँ, इसे लाइक करना और इन पर कमेंट करना हर किस मत भूलिएगा। यूट्यूब पर हमारा चैनल है आरवीए उर्दू सर्विस के नाम से। प्रोग्राम यूट्यूब पर भी आप सुन सकते हैं। हमारा चैनल जरूर सब्सक्राइब कीजिए। जो हमारे दोस्त ट्विटर और इंस्टाग्राम पर हैं, हमें आरवीए उर्दू सर्विस से फॉलो कर सकते हैं और प्रोग्रामों से लुत्फंदोज हो सकते हैं।
हमारे खुदावन यीशु की अंजील मुकद्दस मत्ती के मुताबिक उसका 14वां बाब 13 से 21 आयत तक। उस वक्त यीशु यूहन्ना की मौत की खबर सुनकर वहां से कश्ती पर अलग किसी वीरान जगह को रवाना हुआ। आज जब हजूम ने सुना तो वो शहरों से पैदल उसके पीछे गया और उसने उतरकर एक बड़ा हजूम देखा और उसे उन पर तरस आया और उसने उनके बीमारों को शिफा बख्शी। और जब शाम हुई तो शागिर्दों ने उसके पास आकर कहा कि जगह वीरान है और अब वक्त गुजर चुका है, हजूम को रुखसत कर ताकि गांव में जाकर अपने लिए खाना मोल लें। पर यीशु ने उनसे कहा, इनका जाना जरूर नहीं, तुम ही उन्हें खाने को दो। मगर उन्होंने उससे कहा कि यहाँ हमारे पास 5 रोटियों और 2 मछलियों के सिवा और कुछ नहीं। तो उसने कहा कि उन्हें यहाँ मेरे पास ले आओ। और उसने हजूम को घास पर बैठने का हुक्म दिया। फिर उसने वो 5 रोटियां और 2 मछलियां ली और आसमान की तरफ देखकर बरकत दी और तोड़कर रोटियां शागिर्दों को दी और शागिर्दों ने हजूम को, और वो सब खाकर सिर हो गए और उन्होंने टुकड़ों से भरी हुई 12 टोकरियां उठाई और औरतों और बच्चों के अलावा खाने वाले तकरीबन 5,000 मर्द थे। पाकलाम के पढ़े और सुने जाने पर खुदावंद की बरकत हो, खुदा का शुक्र हो। अजीज दोस्तों, हेरोदेस ने गलती से यूहन्ना बपतिस्मा देने वाले को यीशु समझ लिया। यीशु हेरोदेस के वहशीपन को जानता था, इसलिए वो गलील को चला गया। वो तन्हा रहना चाहता था, लेकिन जल्द ही लोगों की भीड़ उसके गिर्द जमा हो गई। उसने बीमारों को शिफा बख्शी और उन्हें निजात की खुशखबरी सुनाई। लोगों को वापस भेजने से पहले उसने उन्हें खाना खिलाया। उसने ना सिर्फ उनकी रूहों की फिक्र की बल्कि उनके बदनों की भी फिक्र की। गौर करें कि किस तरह शागिर्दों ने अपने उस्ताद के साथ मिलकर काम किया और किस तरह बचे हुए टुकड़ों की हिफाजत की गई। सिर्फ यही एक ऐसा मौजसा है जो कि चारों अनाजील में दर्ज है। यूहन्ना की अंजील में इस मौजसे के फौरन बाद जिंदगी की रोटी का पैगाम आता है और उसमें इस मौजसे के मायने बयान किए गए हैं। यीशु जिंदगी की रोटी है। वो न सिर्फ जिंदगी को कायम रखने वाला है बल्कि अपनी जिंदगी को देने वाला भी है। ये जरूरी है कि हम हर रोज मसीह के जिंदा कलाम को ईमान के वसीले से अपने दिलों में जगा दें ताकि हमारी रूहों को ताजगी मिलती रहे। आमीन।
आई का Oh, سب دوستوں کو یونس سنی اور لبنا سروج کا سلام عقیدت قبول ہو۔ پروگرام پیش خدمت ہے دنیا میرے آگے۔
جی سامعین، کیسے ہیں آپ سب اور آپ کے گھر والے کیسے ہیں؟ ہمیں امید ہے کہ سب باخیریت ہوں گے۔ ہماری دعائیں ہمیشہ آپ کے ساتھ ہیں۔
لبنا، ہمارا آج کا پروگرام ہمارے دوستوں کے لیے بہت دلچسپ ثابت ہونے والا ہے۔ جانتی ہیں کیوں؟
جی ہاں، بالکل جانتی ہوں، کیونکہ آج کے پروگرام میں آپ پاکستان کے سب سے بڑے اور مشہور شہر کراچی کے علاقوں کے ناموں کے حوالے سے دوستوں کو بتانے والے ہیں۔
جی دوست، جب آپ کراچی کے مشہور علاقوں کے ناموں کے بارے میں سنیں گے تو آپ حیران رہ جائیں گے، کیونکہ ان عجیب و غریب ناموں کے پیچھے کوئی نہ کوئی کہانی ضرور پوشیدہ ہے۔ آئیے معلومات کا آغاز کرتے ہیں۔ سامن، ناگن چرنگی کا نام تو آپ نے سنا ہوگا، لیکن دلچسپ اور حیران کن بات یہ ہے کہ ناگن چورنگی سے کبھی کوئی حسین ناگن برآمد نہیں ہوئی۔ کراچی کی بیوا کالونی پر سہاگنوں نے قبضہ کر لیا۔ خاموش کالونی کے مکین ایک منٹ کی خاموشی کو ترس گئے۔ بندر روڈ پر بندروں کا ڈیرا نہیں، لالو کھیت میں کوئی کھیت نہیں، فقیر کالونی میں کوئی فقیر نہیں، اور نیو کراچی میں سب کچھ پرانا ہے۔ اسی طرح اختر کالونی، سعود آباد، چمڑا چنگی، غریب آباد، مکا چوک، پرفیوم چوک، پھول پتی لائن، لٹ بستی، بھوکر گلی، دھماکہ چوک اور کواری کلونی کے نام بھی اپنا الگ پس منظر پیش کرتے ہیں۔ دوست، کراچی کے جدید اور بین الاقوامی شہر میں کئی علاقے کے ناموں کے پیچھے دلچسپ کہانی پوشیدہ ہے۔ لیجئے یہ کہانی آپ بھی سنیے۔
تین ہٹی، مقامی سندھی زبان میں ہٹی دکان کو کہتے ہیں۔ قیام پاکستان کے وقت موجودہ جہانگیر روڈ اور لسبیلا روڈ پر سنگم پر للیاری ندی کے درمیان بے آباد کنارے پر گھوڑوں کے گھاس پھوس اور مویشیوں کے چارے کی تین دکانیں ایک ساتھ تھیں، لیکن اس وقت وہاں درجنوں دکانیں، مارکیٹیں اور بے شمار رہائشی گھر موجود ہیں۔ اس کے باوجود اب تک اس جگہ کا نام تین ہٹی ہی ہے۔
اور دوست، اب ذرا مہاجر کیمپ کے بارے میں بھی سن لیجیے۔ 14 اگست کو پاکستان آزاد ہونے کے بعد جو مہاجرین ہندوستان سے ہجرت کر کے پاکستان آئے تھے، انہوں نے یہاں عارضی کیمپ لگائے تھے۔ یہاں پکے مکانات بن چکے ہیں، اور اس وقت آنے والے تقریباً تمام مہاجرین اب مختلف علاقوں میں رہائش پذیر ہیں، لیکن اس جگہ کا نام ابھی تک مہاجر کیمپ ہی ہے۔ اور گیدڑ کالونی کی کہانی کچھ یوں ہے کہ لانڈی کی گیدڑ کالونی کا نام تبدیل کر کے مظفر آباد کالونی رکھ دیا گیا ہے۔ گیدڑ کالونی کا نام رکھنے کی وجہ بیان کرتے ہوئے یہاں کے باشندے کہتے ہیں
کہ شہری آبادی سے طویل فاصلے پر واقع اس علاقے میں پھیلی ہوئی جنگلی جھاڑیوں میں گیدڑ رہتے تھے، جو رات کو خوراک کی تلاش میں آبادی میں آ کر مکانوں کے گرد گھوما کرتے تھے۔ ان کی آوازوں سے چور لٹیرے خوفزدہ ہو جاتے تھے اور مارے ڈر کے اس آبادی کا رخ ہی نہیں کرتے تھے۔
یوں یہاں کے باشندے ایک عرصے تک چوری چکاری سے محفوظ رہے۔ اب اس علاقے میں گیدڑ تو نہیں آتے، مگر یہاں کے مکینوں نے इसकी याद में इस कॉलोनी का नाम गीदड़ कॉलोनी ही मशहूर कर रखा है। दोस्त, अब जिस इलाके का नाम हम आपको बताने वाले हैं वो बहुत ही दिलचस्प है। नाम है गटर बागीचा। गटर बागीचा में ना तो गटर कसरसे हैं और ना ही बागीचा किसी गटर में बनाया गया है, बल्कि कराची की उस वक्त की बल्दिया ने गटर के गंदे पानी को लियारी नदी में गिरने से पहले ट्रीटमेंट के बाद काबिल इस्तेमाल बनाया और पुराने गोलीमार में वाके मेवाशाह कब्रिस्तान में मुत्तसिल तकरीबन 1,000 एकड़ से जायद के बेआबाद रकबे को सैराब करते हुए तजर्बाती तौर पर वहां काश्तकारी और शजरकारी की, जो बहुत हद तक कामयाब हुई। इलाका सरसब्ज और शादाब हुआ तो इस इलाके के मकीनों ने गटर बागीचा का नाम दे दिया इसे, जो आज तक इसी नाम से मशहूर है।
नागन चुरंगी। नागन चुरंगी पर ना तो कभी कोई लंबी चौड़ी जहरीली नागन निकली है और ना ही इसके करीब सपेरों की बस्ती आबाद है।
बस उस जमाने में नॉर्थ कराची को नई कराची से मिलाने वाली कच्ची सड़क और चौराहे को उसकी लहराती बलखाती शक्ल की वजह से वहां के लोगों ने नागन चुरंगी का नाम दे दिया था। अब जदीद कुशादा सड़क और खूबसूरत फ्लाईओवर्स की तामीर के बाद भी इस चुरंगी को नागन चुरंगी ही कहा जाता है। दो सोल्जर बाजार के हवाले से ये है कि दूसरी जंग अजीम में जमा किए गए अंग्रेज फौजियों ने मलके बरतानिया के हुक्मों खर्चे पर उस वक्त की बल्दिया के तहत एक मार्केट तामीर करवाई। यहाँ सिर्फ फौजी जवान ही अपनी रोजमर्रा की खरीदारी कर सकते थे, जिसकी वजह से मार्केट का नाम सोल्जर बाजार मशहूर हो गया था। अब गोरे फौजी तो वहां मौजूद नहीं है, हाँ सोल्जर बाजार वहीं पर मौजूद है। दोस्त, कराची का इलाका लालू खेत भी अपने नाम की वजह से बहुत मशहूर है। लियारी नदी के पानी से लालू नामी जमींदार यहाँ पर खेती बाड़ी किया करता था। क्या मैं पाकिस्तान के बाद इस गरीब इलाके में हिंदुस्तान से आने वाले महाजरीन को आबाद किया गया और इस इलाके को लियाकत आबाद का सरकारी नाम दिया गया। अब तो खेती बाड़ी का नामो निशान तक खत्म हो चुका है। फल सब्जियों के पौधों और दरख्तों की जगह जहाँ कंक्रीट का जंगल बन गया है। हर दौर में आने वाली हुकूमत और सरकारी इदारों की कोशिश के बावजूद इस इलाके का नाम मुकम्मल तौर पर लियाकत आबाद मशहूर ना हो सका।
बेवा कॉलोनी के हवाले से ये है कि मंजूर कॉलोनी और आजम बस्ती के अकब में वाकया एक बहुत बड़ी आबादी में आज से तकरीबन 55 साल पहले एक साहिब हैसियत खुदा तर्ज शेख ने गरीब और बेसहारा बेवा खवातीन को सैकड़ों क्वार्टर तामीर करवा के दिए थे।
इतराफ की आबादियों में तरक्की के बाद बेवा कॉलोनी की अहमियत भी बढ़ गई। दौलत असर रसूख गुंडागर्दी के जरिए बेवा औरतों और बच्चों को बेदखल करके इनके क्वार्टर्स पर कब्जा माफिया हो गया, जिसके नतीजे में बेवा कॉलोनी पर अब सुहागनों का कब्जा हो गया है और अब तक सरकारी तौर पर इस इलाके या आबादी का नाम बेवा कॉलोनी ही है।
दो शीश महल की कहानी भी सुन लीजिए। कासम आबाद के इलाका में हर तरफ शीशे का बेहतरीन और लाजवाब काम करने वाले कारीगरों की दुकानें थीं। इनका नफीस और खूबसूरत काम कराची भर में सराहा जाता था, जिसके बाद ये तरक्की हासिल करके दीगर इलाकों में मुंतकिल हो गए।
दोस्त, अब भी इस इलाके में शीशे का काम करने वालों की चंद पुरानी दुकानें मौजूद हैं। जब यहाँ शीशे का काम अरूज पर था तो इसी मुनासबत से लोगों ने इस इलाके का नाम शीश महल रख दिया था, जो आज तक इसी नाम से शिनाख्त किया जाता है। खामोश कॉलोनी भी यहाँ का एक बहुत मशहूर इलाका है। दरअसल फरदोस कॉलोनी के अक्कम में लियारी नदी और गुज्जर नाला के किनारे वाके कब्रिस्तान की वजह से इस इलाके का नाम खामोश कॉलोनी मशहूर हो गया था। कब्जा माफिया और जमीनों पर नाजायज कब्जा करने वाले ग्रुप ने कब्रों को मिसमार करके कारखाने और गैराज कायम कर लिए। जब फुटपाथ और सर्विस रोड पर रात भर बसों ट्रकों रिक्शा टैक्सियों की मरम्मत और डेंटिंग पेंटिंग की जाती थी तो इस इलाके के बाशिंदे सुकून और खामोशी के एक मिनट को भी तरस गए थे। दिन रात मरम्मत का शोरगुल, गाड़ियों के असाब शिकन प्रेशर हॉर्न और रिक्शाओं की समाज शिकन आवाजों के बावजूद आज भी इस इलाके का नाम खामोश कॉलोनी ही है।
एशिया।
یہ ریڈیو ویریتاس ایشیا کی اردو سروس ہے۔ آپ پروگرام سن رہے ہیں دنیا میرے آگے۔
دوستوں، آپ کو کراچی کے کچھ مشہور علاقوں کی وجہ تسمیہ کے حوالے سے بتا رہے تھے۔ تو جناب، اب ذکر آتا ہے کالے پل کا۔ جنا اسپتال کے عقب میں واقع اوور ہیڈ ریلوے پل کو زنگ سے بچانے کے لیے محکمہ ریلوے نے لوہے کے اس پرانے پل پر کالا رنگ کر دیا۔ اسی حوالے سے یہ علاقہ کالے پل کے نام سے مشہور ہو گیا۔ حکومت سندھ نے خوشحال پاکستان پروگرام کے تحت لوہے کا پرانا خستہ حال کالا پل کو ہٹا کر اب اس جگہ کنکریٹ کا جدید گورا پل بنا دیا ہے، مگر کالا پل کا نام تبدیل نہیں ہو سکا۔
اسی طرح مچھر کالونی کے بارے میں ہے کہ پی اے ایف بیس مسرور کالونی جاتے ہوئے ماڑی پور روڈ پر آگرہ تاج گلبائی بلدیا کے علاقے سے گزرے تو محسوس ہوگا کہ علاقہ بہت ہی پراگندہ اور متعفن ہے۔ دوسرے، یہاں پر جا بجا گندے پانی کا نالا، تالاب اور جوہر واقع ہے جو مچھروں کی نرسری کا کام کرتے ہیں۔
دوسرے، یہاں مچھروں کے ڈھیر ہر وقت گشت کرتے نظر آتے ہیں۔ کراچی میں رہائشی جگہ کی قلت اور بندرگاہ کے نزدیک ہونے کی وجہ سے یہ علاقہ بندرگاہ پر مزدوری کرنے والے محنتیوں کے لیے کشش رکھتا تھا۔ جہاں تک ممکن ہو سکا، لوگوں نے وہاں قدرتی تالابوں اور جوہڑوں کو ختم کر کے رہائش اختیار کرنے کی کوشش شروع کر دی، لیکن اس کے باوجود مچھروں نے اپنا علاقہ چھوڑنے سے معذرت کر لی۔ اسی لیے مکینوں نے اس بستی کا نام مچھر کالونی رکھ دیا، جو آج تک معروف ہے۔
بندر روڈ کے نام سے آپ یہ مت سمجھیے گا کہ یہاں بندروں نے شاید ڈیرا جمایا ہوا ہے، بلکہ اس علاقے کا نام بندر روڈ اس لیے پڑا کہ فارسی میں بندر لفظ کا مطلب ہے بندرگاہ۔ چونکہ وہاں بندرگاہ موجود ہے، اس لیے وہاں کے مکینوں نے اس کو بندر روڈ کا نام دے دیا۔
تو اس میٹھا در کیا میں پاکستان کے بعد جب مسلمان پاکستان کی طرف ہجرت کر کے آئے تو مختلف علاقوں میں رہائش اختیار کرنے لگے۔ میٹھا در کے علاقے میں پانی کی قلت ہو گئی۔ پانی کے حصول کے لیے کھدائی کی گئی، جہاں سے میٹھا پانی حاصل ہوا، جس کی وجہ سے مکینوں نے اس علاقے کا نام میٹھا در رکھ دیا۔ اور کھارا در میٹھا در کے قریب ہی دوسرے علاقے کا نام ہے۔ کیا میں پاکستان کے بعد مسلمانوں کی آمد اس علاقے میں بھی ہوئی۔ پانی کی ضرورت کو پورا کرنے کے لیے کنواں کھودا گیا، جہاں سے کھارا پانی نکل آیا، اور اسی وجہ سے اس علاقے کا نام کھارا در رکھا گیا۔ دوست، کراچی میں اور بھی بہت سے ایسے علاقے اور آبادیاں ہیں جو دلچسپ اور عجیب ناموں سے پہچانے جاتے ہیں۔ حکومت نے ان علاقوں کی حالت تو بدلی ہے، مگر ان کے نام تبدیل نہ کروا سکی۔ دوست، اب آپ کے لیے موقع ہے کہ آپ اپنی معلومات میں اضافہ کریں، کیونکہ اب ہم فلپائن کے بارے میں آپ کو بتانے والے ہیں۔ اچھا، یہ بتائیے کہ کیا آپ جانتے ہیں کہ فلپائن میں شرح خواندگی کتنے فیصد ہے؟ نہیں جانتے نا؟ کوئی بات نہیں، ہم آپ کو بتاتے ہیں۔ سمن فلپائن میں شرح خواندگی 93.4% ہے۔ خواندگی کی یہ شرح بہت قابل تعریف ہے، اور مجھے یہ بھی یقین ہے کہ اس شرح میں مسلسل اضافہ ہوگا اور یہ 100% تک جائے گی۔ دیکھیے دوست، ترقی وہی اقوام کرتی ہیں جہاں پڑھے لکھے افراد کی تعداد زیادہ ہوتی ہے۔ آئیے اب آپ کو فلپائن کے نظام تعلیم کے حوالے سے مختصراً بتاتے ہیں۔ ساتھی، فلپائن میں پرائمری کے 6 سال تعلیم لازمی اور مفت ہے۔ اس کے بعد سیکنڈری تعلیم کے 4 سال ہیں۔ ان سالوں میں بھی تعلیم مفت دی جاتی ہے، لیکن یہ لازمی نہیں ہے۔ اب ذرا وہاں پر بچوں کی حاضری کی فیصد بھی معلوم کر لیجیے۔ ایلیمنٹری کلاسوں میں حاضری 85% اور سیکنڈری کلاسوں میں حاضری 62% رہی۔ اور جناب، یہ ہم آپ کو سن 2008 کے اعداد و شمار بتا رہے ہیں۔ ہمارے ملک میں ایک تو شرح خواندگی کم ہے، دوسرے اسکولوں میں حاضری کی تعداد کم ہوتی ہے۔ کم شرح خواندگی کی یہ بھی ایک اہم وجہ ہے۔ دوست، اگر ہم بحیثیت ملک اور قوم واقعی ترقی کی شاہراہ پر گامزن ہونا چاہتے ہیں تو ہمیں ان تمام رکاوٹوں کو دور کرنا ہوگا جو تعلیم کی راہ میں حائل ہیں۔ اور اسی کے ساتھ ہی ہمارے آج کے پروگرام کا وقت اب اپنے اختتام کو پہنچا۔ انشاءاللہ اگلے ہفتے آپ سے پھر ملاقات ہوگی۔ تب تک کے لیے اپنے میزبان یونس سنی اور لبنا سروش کو اجازت دیجیے۔
Thank you.